This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
कथाले मागेपछि निकै मिठो स्वरमा तपाईँलाई मैले अलि सुनाएँ यो शिव परियारको गजल, निकै चर्चित गजलकार अथवा गजल गायक हुन् शिव परियार। तपाईँलाई यो संसारको आजको यो एपिसोडमा शिव परियारको यो मिठो गजलबाट स्वागत गर्दैछु। यो संसार कार्यक्रम सुरु भइसकेको छ, अलिकति अगाडि सुरु भइसकेको, मैले गीतबाट सुरु गरेँ, त्यही भएर तपाईँको तपाईँ अहिले मात्र सुन्दै हुन्छ नि यो कार्यक्रम होस् युवा संसार। हरेक आइतबार 5:30 बजे सुरु हुन्छ र 6:30 बजेसम्म यो कार्यक्रम चल्ने गर्छ। हामी आउने गर्छौँ हरेक आइतबार 5:30-6:30 बजेसम्म तपाईँको रेडियो सेटमा, लोकल्ली तपाईँ सुन्दै हुनुहुन्छ भने 101.5 MHz तरङ्गमा, भने तपाईँ अनलाइनमा सुन्दै हुनुहुन्छ भने हामी आउँछौँ www.radio.adelaide.edu.au मार्फत अनलाइनमा संसारभर जहाँ सुके बसेर सुन्न सक्नुहुन्छ भने तपाईँले हामीलाई फुर्सदको बेलामा, युवा संसार फुर्सदको बेलामा सुन्न सक्नुहुन्छ। फुर्सदको बेला हामीलाई सुन्ने ठेगाना हो www.yuvasanchar.com अर्थात् तपाईँले ipajournal.com पनि सुन्न सक्नुहुन्छ र आइट्युन्सबाट पनि तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। तपाईँलाई सुन्ने सुविधाहरू निकै छन्। तपाईँलाई आज म एक्लै आएको छु यो संसारको यो एपिसोडमा, तपाईँलाई म विविध खोराकहरू पस्किने प्रयास गर्नेछु। गत हप्ता हामीले एउटा भुटानी मोडलको जलविद्युतको कुरा गर्ने प्रयास गरेको थियौँ, त्यो सम्भव हुन सकेको थिएन। आज म फेरि प्रयास गर्नेछु। त्यसपछि भुटानी आन्दोलनको कुरा, आज अलिकति राजनीतिक कुरा पनि म थोरै जोड्ने प्रयास गर्नेछु बिचमा। किन त यो त भुटानी आन्दोलन, हामी 1990 भुटानमा प्रजातान्त्रिक आन्दोलनको एउटा आवाज उठाएर सुरु गरेको हाम्रो यो जीवन यात्रा आज पश्चिमा मुलुकको विभिन्न देशमा गएर करिब करिब समाप्तिमा पुगेछ। कति साथीभाइहरू अझै पनि हामी आन्दोलन छौँ भन्नन्, तर पनि किन हराउँदै गएको थियो पहिलाको जोस जाँगर, पहिलाको त्यो भन्न त्यतिखेरको शक्ति एनर्जी अहिले छैन, त्यो के कसरी हराउँदै गयो भन्ने कुरो एउटा सानो लेख तपाईँलाई म पस्किने प्रयास गर्छु। त्यसपछि अब म अर्को के पनि पस्किने प्रयास गर्दैछु भने तपाईँले आफूमा नयाँ व्यवहार, नयाँ बानी कति छिटो कति चाँडो ल्याउन सक्नुहुन्छ, एउटा प्रयास तपाईँले नयाँ काम गर्न खोज्दै हुनुहुन्छ अथवा तपाईँमा नयाँ व्यवहार ल्याउने, तपाईँ नयाँ काम गर्ने, नयाँ शैली, नयाँ सोच बनाउने चाहँदै हुनुहुन्छ भने तपाईँले आफ्नो व्यवहारमा परिवर्तन अथवा तपाईँ नयाँ व्यवहारसँग युज टु हुन कति समय लाग्नेछ, त्यसको बारेमा एउटा छोटो चर्चा गर्नेछु बिचमा। अनि एउटा कथा निकै इन्ट्रेस्टिङ, तपाईँलाई ठुलो नठानिएला त हामी यसलाई भन्दैनौँ, तर पनि इन्ट्रेस्टिङ स्टोरी होला भन्ने लागेछ मलाई। सपिङ ट्रलिस किन ल्यायो र कहिले ल्यायो, सपिङ ट्रलिस, हामी बजार जाँदाखेरि ट्रलिस बिना यतिखेर सपिङ गर्नै सक्दैनौँ। हिजो नेपालमा हुँदाखेरि चाहिँ हामी सानो झोला होइन प्लास्टिकको पोलिथिन ब्याग पाउन निकै गाह्रो पर्थ्यो, सपिङ जाँदाखेरि हातमा बोकेर आउँथ्यौँ अथवा बुनेको झोलामा हामी बोकेर घरबाट बोकेर जान्थ्यौँ सपिङ गर्न, भने आज बजारमा सपिङ सेन्टरमा चाहिँ सपिङ ट्रलिसहरू छन्। यसको कथा पनि तपाईँलाई म सुनाउनेछौँ। समाचार र गीत सङ्गीत त छँदैछन् सदा चाहिँ, त्यो त छुट्ने भएन, अभिन्न अङ्ग हो यो संसार कार्यक्रमको भने। अब म आजको यो संसारको यो एपिसोड सुरु गर्दैछु यो न्युजबाट। अमेरिकाको हेम्सायरमा बस्ने भुटानीहरू स्वास्थ्यको समस्या र त्यसको उपचारका लागि निकै अप्ठ्यारोमा रहेको स्थानीय एक पत्रिकाले लेखेको छ। निजी रूपमा स्वास्थ्य उपचारका लागि बिमा गर्न नसक्नेहरूका लागि अफिस अफ द माइनोरिटी हेल्थ एन्ड रिफ्युजी अफेयर्सले उनीहरूलाई अफोर्डेबल केयर एक्ट अन्तर्गतको सुविधाका लागि निवेदन दिन अनुरोध गरेको छ। थोरै आय भएकाहरूलाई सो कार्यक्रमले स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गर्ने गर्छ, तर भाषा सबैभन्दा ठूलो समस्या बनेको छ। निवेदन फर्म अङ्ग्रेजीमा भर्नुपर्ने भएका कारण धेरै वृद्ध भुटानीहरूले सुविधा पाउन सकेका छैनन्। त्यो फर्म चाहिँ अङ्ग्रेजीमा भर्नुपर्ने, भर्न नसकेका कारण सुविधा पाउन सकेका छैनन्। हाल सो राज्यमा झन्डै 2000 भुटानीहरू बस्छन्। केही समय शान्त रहेको दक्षिण भुटान सर्वाङमा अपराधका घटना देखिन थालेको छ। यसै हप्ता बन्दुक र खुकुरी भिरेर पसेका 30 भन्दा बढी हतियारधारले 4 स्थानीय बासिन्दालाई अपहरण गरेको समाचार द भुटनिस पत्रिकाले छापेको छ। साँझतिर आएका ती हतियारधारीहरूले एक परिवारका बाबु छोरा र उनीहरूलाई सहयोग गर्न आउने अरू एक छिमेकी र 2 अपहरण गरेका हुन्। छोरालाई पछि छाडे पनि अपहरित अन्य 4 अवस्था थाहा भएको छैन। क्यानाडाको विनिपेगमा पनि हिन्दू समुदायले श्रीमद् भागवत पुराण सम्पन्न गरेका छन्। अमेरिकाबाट बल्लाएका पण्डित सीताराम अधिकारी र स्थानीय 2 पुरोहितले पुराण बाँचेका थिए। गत शुक्रबार अस्तिको दिन भन्नु न आज आइतबार अस्तिको दिन शुक्रबार लाखपति बहादुर पुराण समाप्त गरि समापन गरिएको छ। क्यानाडाको मनिटोबा र यसको छेउछाउ बस्ने भुटानी र नेपाली समुदायका सदस्यहरूले सो यज्ञमा भाग लिएको थियो समाचार भुटान न्युज नेटवर्कले छापेको छ। मनिटोबामा हाल 700 भुटानी छन् भने त्यहाँ पुराण लगाइएको यो पहिलो अवसर हो। युएन फूड एन्ड एग्रिकल्चर अर्गनाइजेसनले गत साल पनि भुटानमा धानको उत्पादनमा वृद्धि नभएको बताएको छ। यो सो साल पनि अघिल्लो सालको हाराहारीमै धान उत्पादन भएको छ। सरकारले धानको उत्पादन वृद्धि हुने जनाएको थियो। अघिल्लो साल सरकारले धानको उत्पादनमा वृद्धि हुने जनाएको थियो। गत फेब्रुअरीमा रोयल मोनिटरिङ अथोरिटीले भुटानमा धान खेतीमा वृद्धि भएको बताएको थियो। भुटान चामलको लागि अत्यधिक मात्रामा भारतमा निर्भर गर्ने गर्दछ। यो सालको खडेरीले आगामी वर्ष धानका लागि भारतप्रति अरू निर्भर हुने सङ्केत गरेको छ। भुटानी शरणार्थी एनबे गिरीद्वारा भुटानी शरणार्थी समस्यामाथि लेखेको पुस्तक जस्टिस टु जस्टिस भुटान गत सोमबार काठमाडौँमा एक समारोहबीच सार्वजनिक भएको छ। कवि श्रवण मुकारुङले पुस्तक सार्वजनिक गर्दै पुस्तकले भुटानी शरणार्थीको विषयमा यथार्थ रूपले प्रकाश पारेको बताए। नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य ईश्वरी बागले तथा त्रिवी अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विषयमा अध्यापक एवं यम चमलगाईले उक्त पुस्तकमाथि टिप्पणी गरेका थिए। कार्यक्रममा लेखक एनबी गिरीले शरणार्थी कथा व्यथालाई पुस्तकमा उतारेको बताए। शरणार्थीको पहिचान र तिनले उठाएको प्रश्नमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन पुस्तक लेखेको उनको कथन थियो। भुटानभित्र र भुटान बाहिर बस्ने भुटानीसँग सम्बन्धित समाचार आजका लागि यति नै। अर्को हप्ता अन्य विविध संसारभर भएका भुटानीसँग सम्बन्धित अरू समाचारहरू लिएर यो संसार आउनेछ। अब चाहिँ फेरि यो समाचारपछि गीत सङ्गीतको पालो भएको छ। अर्को गीत सङ्गीत तपाईँलाई म पस्किँदैछु। यो गीत सङ्गीत रहेको छ म के गरौँ सोल ट्रिकर्स यो ब्यान्डको रक म्युजिक निकै पछिल्लो समय निकै चर्चामा आएको सोल टिक्लर्स अथवा भन्न सोल टिक्लर्स रक ब्यान्ड हो। यसको यो चर्चित गीत म के गरौँ के गरौँ म के गरौँ तपाईँको लागि यसलाई श्रोताहरु फेरि पनि कार्यक्रममा स्वागत छ. तपाईँ अलि सुन्दै हुनुहुन्थ्यो सल ट्रेकर टिक्लर्सको यो रक म्युजिक. पछिल्लो चोटि निकै चर्चामा आएको नेपाली ब्यान्ड हो यो सल टिक्लर्स. अब भने कार्यक्रममा अब अर्को खुराक तपाईँलाई पस्किने बेला भएको छ. म अहिले मैले अघि सुरुमा भने जस्तै तपाईँलाई म आज अलिकति छोटो राजनीतिको विषयमा पनि पाटोमा पनि छोड्न चाहँदैछु. यो तुहिएको आन्दोलन भनेर नेपाल साप्ताहिकमा छापिएको यो पछिल्लो पटक छापिएको एउटा सानो लेख तपाईँलाई म छोटकरीमा सबै त पढेर सुनाउने समय नहोला, केही भागमा पढेर सुनाउने प्रयास गर्दैछु. मोरङको शनिश्चर स्थित शरणार्थी शिविरमा हालै तेस्रो देश उड्न लागेका आफन्त र छिमेकीबीच विदाइएको विदाइकोहरू अवश्य चलिरहेको थियो. तर ती भुटानी शरणार्थीका आँखामा देखिएको आँसुलाई एउटै अर्थ लगाउन सकिँदैन थियो. त्यहाँ भेटिने तन्देरी पुस्ता त्यहाँ रुवाईलाई त्यस रुवाईलाई हर्षको आँसु बताउँछ भने अघिल्लो पुस्ता भावनाको आँसु. शिविरमा रहेका दुई पुस्ताका शरणार्थी मध्ये पछिल्लो पुस्ता यस्तो छ जससँग आफ्नो देश भुटानको धमिलो स्मृति पनि छैन. कति त नेपालमा जन्मिएका हुन्. साथी सँगैसँग आज बिछोडिनुको पीडा बीच रोइरहे पनि निमा डोल्न तामाङ 16 वर्ष शिविर छोड्दा खासै दुखी थिइनन्. अमेरिकाको पेन्सिल्भानिया स्थित एरी सिटीलाई आफ्नो नयाँ वासस्थान बनाउन लागेकी उनले भनिन्, कमसेकम अमेरिकामा मैले चाहे जसरी पढ्न पाउनेछु, आफ्नै कमाइले खान पाउनेछु. तामाङ जस्ता थुप्रै युवा र अधवैसे पुस्ता त्यहाँ नपुग्दै अमेरिकी सपना सजाउन थालिसकेका छन्, किनभने दुई दशकभन्दा बढी समयदेखि नेपाललाई आफ्नो वासस्थान बनाएका उनीहरूले शरणार्थी परिवेशमा कहिले सपना देख्न जानेनन्. सपना हुन्थ्यो त हरेक दुई सातामा 5 किलो चामल, केही लिटर तोरीको तेल, थोरै दाल, चिनी र नुनको लागि कुर्नु र त्यहाँ त्यसै कबारमा अर्को राशन नआउँदासम्म अड्केर छाकटार्नु. बेडाई दुईकी देवी माया तिम्सिना 45 वर्ष तिम्सिनाका दुई छोरा र छोरी ज्वाइँ अहिले अमेरिकामा छन्। सायद अबको केही महिनाभित्र श्रीमान र एक छोरीका साथ उनी पनि अमेरिका उड्नेछन्. भुटानको परिवेश सम्झिँदा आग्रह गर्दा उनका आँखा रसाउन रत्तिभर लाग्दैन. त्यहाँको सुन्तलाबारी र गोठभरी गाई त्यत्तिकै छाडेर एक बिहानै नाङ्गे चारजना काखे सन्तान बोकेर ज्यान बचाएको क्षण सम्झना उनी सम्झो कि उनी भक्कालिन्छन्. नेपाल छिरेपछि माई दादा खोलामा 2 महिना काटे उनीहरूले. त्यस पछि स्थानीय नेपाली समुदायले खानपान र प्लास्टिकको टेन्ट बाँडेर उनीहरूलाई सघाएका थिए. भुटान नै भइकन पनि डाक्टर भम्पा राई र डाक्टर वेदनिधि खतिवडा जस्ता दुई फिजिसियनले नेपाली स्थानीयसँग गाँसेको सम्बन्ध निकै अनुकरणीय छ। सन् 1990 दशकमा शरणार्थीको रूपमा नेपाल छिरेका यी दुई डाक्टरले शरणार्थीको सेवा गर्दा गर्दै नेपाली बिरामीको पनि सेवा गर्न थालेका हुन्। उनीहरूको कौशल यति फैलियो कि अहिले नेपाली समेत बिरामी हुँदा यिनै कहाँ पुग्छन्। कतिपय नेपालीका ज्वाइँ भए त कति बुहारी अङ्ग्रेजी भाषामा राम्रो दक्षता बोकेका थुप्रै भुटानी एकताका सुदूरपश्चिमसम्मकै शिक्षक भएर जान्थे। छिमेकै घरेलु कामदार र मिस्त्रीका रूपमा सघाउन थालेपछि भारतीयको ओहिरो वात्तै घटेको थियो। बेडाङ स्थित शरणार्थी शिविरसँग जोडिएको हम्से दुम्से सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिमालय दाहाल शरणार्थी र त्यस भेगका थुप्रै नेपालीको पुर्ख्यौली थलो एउटै भएकाले पनि सम्बन्ध कसिलो हुन सहयोग पुगेको ठान्छन्। त्यसैले कानून शरणार्थीले शिविर बाहिर आय आर्जनको काम गर्न नपाउने भने तापनि त्यो ठूलो बाधक भनेन। त्यस क्षेत्रका कहलिएका शरणार्थी साहित्यकार यामथुलुङ डिली घिमिरे कपिल मुनि दाहाल भोलानाथ पुराण गरे टिकाराम मदितालदेखि संगीतकर्मी अर्जुन रोसाइली हरि छेत्री प्रकाश कालीकोटे किशोर सेवाकोटी लगायतले समेत नेपाली समुदायसँग भुटानी समुदायको साइन जोडेका थिए। शरणार्थीको शिविरको आसपासमै बसेर पत्रकारिता गरिरहेका डिकेश लामा भन्छन् शरणार्थीहरू नेपाली साहित्यप्रतिको रुचि र खुबीका कारण नै नेपाली समाजमा स्थापित भएका हुन्। शुरूमा भुटानी शरणार्थी नेपालका सातवटा शिविरमा कष्टपूर्ण बिताइरहेका थिए। संयुक्त राष्ट्र संघीय युएनएचसीआरले जिम्मा लिएका छन् उनीहरूलाई। कहिले लुगा कटौती कहिले इन्धन कटौती जस्तो समस्याले तनाव दिइरहेको थियो। तत्कालीन भूमिगत माओवादीले कतिपय अवस्थामा यही शरणार्थी शिविरलाई आफू लुक्ने सुरक्षित ठाउँका रूपमा उपयोग गरे। अनिश्चित भविष्यको खोजीमा भौतारिएका भुटानी युवालाई त्यहाँको शासकको विरुद्ध आफूहरूले जस्तै बन्दुक उठाउन प्रशिक्षित गरेको घटना पनि त्यस बेला बखत परेका थिए। नेपालका माओवादीले पाउँदै गरेको सफलतामा लोभिएका भुटानी युवाले पनि भूमिगत माओवादी पार्टी खोले, तर त्यसको निशाना भुटानका शासक नभएर तिनै शासकबाट लखिएको भुटानी नागरिक हुन थाले। युवा र अधमसी उमेरकाहरूले पनि अब पहाडी देश भुटान फर्कने भन्दा पनि युरोप अमेरिकालाई नै प्राथमिकतामा राख्ने मूड बनाएपछि अहिले भुटान फर्कने चाहनेको संख्या अल्पमतमा छ। कष्टपूर्ण जीवनबाट छुटकारा चाहँदै समृद्ध भविष्यको कल्पना गर्नेहरूले पुनर्वासको बाटो रोजेका हुन्। शनिश्चर शिविर युवा मैत्री केन्द्रका संयोजक हेमगिरी भन्छन्। अर्कोतिर छोराछोरीको भविष्य लागि भन्दै अभिभावकले पनि भुटानको माया मारेर युरोप अमेरिका जान थाले। पुनर्वासमा गएका शरणार्थीले शिविरमा भएका आफन्तलाई उतै आउन प्रेरित प्रोत्साहित गर्दा दोधारमा भएका शरणार्थीले पुनर्वासमै जाने निर्णय गरेका छन्। बेलनागी शिविर दुई सेक्टर बीका प्रमुख नारायण प्रसाद भट्टराई भन्छन्, पुनर्वासमा गएकाहरूले यताकालाई सबै राम्रै राम्रो मात्र बखान गरिदिन्छन्, त्यसैले गर्दा यहाँ दोधार भएकाहरूले उतै जाने निर्णय लिन्छन्। युनेचरका अनुसार शिविरमध्ये 95% तेस्रो देश जाने इच्छापत्र फारम भरेका छन्। करिब 8,000 शरणार्थीले मात्र इच्छापत्रमा फारम भरेका छैनन्। अहिले 26,117 भुटानी शरणार्थी बेलनाङ्गी र शनिश्चरी शिविरमा छन्। 91,000 तेस्रो देश पुनः स्थापित भइसकेका छन् र केही हजार अझै त्यसका लागि प्रक्रियामा छन्। युनेसेरको सूचना अधिकृत निनी गुरुङ भन्छन्, यो सही हो कि सबै शरणार्थी तेस्रो देश जानको लागि तयार छैनन्, त्यसैले शिविरमा बाँकी रहने केही हजार भुटानीको भविष्यबारे सोच्ने यो उपयुक्त समय हो। तेस्रो देश पुनस्थापना पछि शरणार्थी संख्या घटेपछि सातवटा शिविरलाई तिनवटामा घटाइएको छ भने केही समय महिनाभित्रै शनिस्तरी शिविरलाई पनि बेलनाङीमा गाभ्ने युएनएचसीआरको तयारी छ। माहौल पुनर्वासको भएपछि स्वदेश फिर्तीको मुद्दा हासिल आएको छ। खास तेस्रो देशको वकालत गर्ने शिविरका राजनीतिक दलका नेताहरू हत्तहुत्त पुनर्वासमा जान थालेपछि यसको नेतृत्व पनि संकटमा परेको छ। भुटानी शरणार्थी स्वदेश फिर्ती समिति गठन गरेर डाक्टर भम्पा राईले यसका केही गतिविधि सञ्चालन गरिरहेका छन्। उनी सधैँ एउटा प्रश्न गर्छन्, पुनर्वासको प्रक्रियामा अन्तिम निर्णय लिइरहँदा युनेच्छेरले एकैचोटि तीनवटा विकल्प अघि सार्ने भनेको थियो, त्यसमा पुनर्वास, स्वदेश फूर्ति र स्थानीय तहमा समायोजन, तर उसले किन दुईवटा विकल्प आफैसँग राखेर एउटा पुनर्वासको विकल्प मात्र अघि सारेको हो? युनेच्छेरले आफूहरूलाई कुनै पनि बैठकमा नबोलाएर भेदभाव गरेको राईको गुनासो छ। अधिकांश शरणार्थी पुनर्वासमै जाने मुडमा भएकाले पनि यो मुद्दा चासो राख्नेहरू घटेका छन्। स्रोतका अनुसार भुटान नै फर्कन नसके पनि युनेच्छेरको पहलमा नेपाल सरकारले रहलफल शरणार्थी नेपालकै नागरिकता दिएर यतै राख्ला भन्ने आशा धेरै शरणार्थीमा छ। तर हालै परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले अल जजिरा टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा भुटानी शरणार्थीले नेपालमा समायोजन गर्ने कुरामा नेपालले कहीँ पनि हस्ताक्षर नगरेको र त्यो सम्भव पनि नभएको बताएपछि शिविरमा फेरि अर्को निराशा थपिएको छ। परराष्ट्र मन्त्री नेपालको परराष्ट्र मन्त्रीको यो भनाई अधिकांश शरणार्थीले युट्युबबाट डाउनलोड गरेर मोबाइलमा राखेका छन्। शरणार्थी समस्याको दिगो समाधानका रूपमा केही शरणार्थीले नेपालमा समायोजन पनि रोजेका थिए, तर परराष्ट्र मन्त्रीको अन्तर्वार्ता हेरेपछि अर्को एउटा निराशा थपिएको छ। बेलनागी शिविरका सचिव सञ्चाङ सुब्बा भन्छन्, स्वदेश फिर्ती समितिका अध्यक्ष राई चाहिँ आफू शरणार्थी रहेसम्म स्वदेश फिर्तीका लागि सङ्घर्ष गरिरहने अठोटमा छन्। उनको प्रश्न छ, मानवाधिकारको कुरा गर्ने युनेसियाले एक देशका नागरिक अर्कै देशमा लगेर मानवाधिकार संरक्षण कसरी गर्न सक्छ? यो थियो नेपालमा प्रकाशित एउटा छोटो छोटो हाम्रो वन आन्दोलनको बारेमा, अहिले पछिल्लो पटकको अवस्थाको बारेमा सुन्नुहुन्थे। एउटा मलाई अलि इन्ट्रेस्टिङ लागेको फ्याक्ट चाहिँ के लाग्यो भने 2007 युनेसियाले गरेको सेन्सिसमा चाहिँ शरणार्थीको सङ्ख्या 1,08,000 करिब करिब 1,08,000 जति त्यो हाराहारीमा भनिएको थियो। गएको केही वर्षसम्म पनि यसलाई 1,08,000 को हाराहारीमा भुटानी शरणार्थी रहेको भन्ने गरिन्छ। तर यहाँनिर यो लेखमा उल्लेख भए अनुसार यहाँनिर के देखिँदैछ भन्दाखेरि 91,224 शरणार्थी रिचरनलमा गइसकेका छन् भने शिविरमा अझै पनि 26,117 शरणार्थी छन्। यस हिसाबले हेर्दाखेरि कति हुन्छ भन्दाखेरि 1,27,300 भन्दा बढी 1,27,400 करिब 1,27,400 को हाराहारीमा शरणार्थी हुन्छन्। 27,000 को अर्थ यो 20,000 शरणार्थीको सङ्ख्या बढेको छ 2008 2014 बिचमा 6 वर्षको अवधिमा। यो कहाँबाट आयो भन्ने कुरो यो लेखमा उल्लेख छैन। यो लेखमा कुन कुन मुलुकमा कति गयो भन्ने बाँकी छ र बेलनागी शिविरमा कति छन्। बेलनागी 1, 2, 3 र 3 शिविरमा गरी 20,705 छन् भने शरणार्थी शनिश्चरी शिविरमा 5,377 शरणार्थी रहेका छन् र अमेरिकामा 77,121, क्यानाडामा 5,940, अस्ट्रेलियामा 5,190, न्युजिल्यान्ड 871, डेनमार्क 868, नर्वे 550, बेलायत 385, नेदरल्यान्ड्स 326 शरणार्थीको रिजिटल भएका भुटनिसहरूको यो सङ्ख्या तपाईँलाई मैले सुनाएँ। यो नेपाल साप्ताहिकमा प्रकाशित एउटा लेख भन्नु राजनीतिक लेख थियो, भुटानी आन्दोलन कसरी हराउँदैछ भन्ने हिसाबले, अर्थात् भनौँ न यो रिसेटलमेन्टको कारण भुटानी आन्दोलन कसरी खत्ता जाँदैछ भन्ने कुरो तपाईँलाई मैले धेरै लामो गफ गरेँ। तपाईँहरूले रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा र अनलाइन मार्फत radio.adelaide.edu.au मार्फत संसारभर युवा संसार कार्यक्रम सुन्दै हुनुहुन्छ। युवा संसार कार्यक्रम हरेक आइतबार साँझ 5:30 बजेदेखि 6:30 बजेसम्म आउने गर्छ भने तपाईँले फुर्सदको बेला हामीलाई सुन्न सक्नुहुन्छ आइट्युन्स, युपे ipajournal.com र usansar.com मा पनि। अब अहिलेलाई अर्को गीत सङ्गीतको पालो भएको छ, म तपाईँलाई अर्को सङ्गीत कोसेली राख्दैछु। यो निकै पुरानो गीत, चर्चित गीत, निकै मिठो गीत, पुरानो पुरानो गीत सङ्गीतलाई सम्झिने क्रममा आज म यो एउटा गीत लिएर आउँदैछु, लाहुरे चलचित्रबाट बस है आमा। श्रोताहरू, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो यो निकै पुरानो लाहुरे चलचित्रको गीत बसहे आमा गहे बाबा, भावुक गीत तर निकै मिठो स्वरमा पनि तपाईँले सुन्नुभयो। अब भने म तपाईँलाई एउटा अनुसन्धान अथवा भन्नु रिसर्चको बारेमा कुरो गर्दैछु। तपाईँ यो साइन्स एन्ड टेक्नोलोजी साइन्सको भनौँ न, साइन्स यो के भन्छ बिहेभियरियल साइन्स यसलाई भनौँ, साइन्स एन्ड टेक्नोलोजी अन्तर्गत तपाईँलाई म एउटा रिसर्चको बारेमा कुरा गर्दैछु। यो रिसर्चको बारेमा सुरु गर्दाखेरि म एकजना प्लास्टिक सर्जन म्याक्सवेल माल्सले 1950 दशकतिर गरेको एउटा भन्नु उहाँको प्यासन्समा गरेको अनुसन्धानको बारेमा कुरो गरौँ। डाक्टर माल्स चाहिँ माल्सले चाहिँ सर्जन, उहाँ प्लास्टिक सर्जन हुनुहुन्थ्यो र अपरेसनको क्रममा भनौँ न लाइक नाकको अपरेसन होइन गर्दाखेरि नाक अपरेसन गरेर बनाउँछ भनौँ न, नाक बनाउने चलन छ अथवा के बनाउनेको चलन छ, नाक धेरैले चाहिँ नाक बनाउँछन् होइन, त्यो नाक बनाउने त्यस्ता मान्छेलाई जसरी पहिला अर्कै खालको नाक थियो र नयाँ बनाइसकेपछि अर्कै खालको नाक भयो है, त्यस्तै जस्तो समस्या कुनै समस्याका कारण खुट्टा काट्नुपर्ने स्थिति भयो, खुट्टाको काट्यो अथवा खुट्टा काटेर अर्को भन डुप्लिकेट खुट्टालाई लाउनु पर्ने, स्टिलको खुट्टा लाउनु पर्ने भयो, त्यस्तो अवस्थामा चाहिँ नयाँ परिस्थिति आयो, भन्नु खुट्टाले नयाँ तरिकाले जिउनु पर्ने भयो, त्यो नयाँ व्यवहार भयो, नयाँ व्यवहार यस्ता घटनामा सर्जन सर्जरी गरिसकेपछि नयाँ परिस्थिति आफ्नो अङ्ग नयाँ भएपछि त्योसँग युज टु हुन, त्योसँग भन्नु घुलमेल हुनलाई, त्यसलाई चाहिँ यो सामान्य हो भनेर मान्नलाई मानिसलाई कति समय लाग्दो रहेछ भनेर उहाँले अध्ययन गर्नुभएको थियो। उहाँको अध्ययनको एउटा निष्कर्ष के निक्लिएको थियो भन्दाखेरि करिब करिब 21 लाग्छ मान्छेलाई चाहिँ आफ्नो के भन्नु यो नयाँ परिस्थितिसँग घुलमिल हुनलाई, त्यसलाई सामान्य मान्नलाई, र उहाँले यसलाई यसको विषयलाई लिएर यस्तै धेरै अनुसन्धान गरेर चाहिँ उहाँ 1960 साइको साइबरनेटिक्स भन्ने एउटा किताब पनि निकाल्नु भएको थियो उहाँले, र यो सबैभन्दा वान अफ द बिगेस्ट सेलर इन बुक हिस्ट्री है, 30 मिलियन कपिज यो बुक सेल भएको थियो भने चाहिँ मार्केट निकै छुटेको थियो यसले, साइको साइबरनेटिक्स भन्ने 1960 पब्लिस भएको बुक निकै चर्चित हो, र यसको यो कथासँगै जस्तो हुनु उहाँले लेखेको यो साइबर साइको साइबरनेटिक्ससँगै एउटा परम्परागत रूपमा परम्परागत के बन्यो भन्दाखेरि चाहिँ मान्छेलाई कुनै पनि काम सुरु गर्न अथवा कुनै पनि विषयमा युज टु हुन, त्योसँग सामान्यकरण गर्न आफूलाई त्यो सरल लाग्नलाई चाहिँ 21 लाग्छ भन्नुको भन्दा कुनै पनि व्यवहार नयाँ व्यवहार मान्छेले गर्न खोज्यो भने 21 गर्न सकिन्छ, कुनै पनि काम 21 गर्न सकिन्छ भन्ने त्यो चलन चल्ती, उहाँले ठ्याक्कै 21 गर्न सकिन्छ भन्ने त भन्नुभएको थिएन, कम्तीमा पनि 21 लाग्छ नयाँ परिस्थितिसँग घुलमुल हुनलाई भन्नुभएको थियो उहाँले भने, तर पछि आएर त्यसलाई चाहिँ भन्ने क्रममा बिग्रिँदै बिग्रिँदै अपभ्रंश हुँदै के भयो त भन्दाखेरि चाहिँ अहिले चाहिँ इट टेक्स 21 टु फर्म अ न्यू हेबिट, मान्छेलाई नयाँ व्यवहार भन्नलाई 21 लाग्छ भन्ने खालको त्यो चलन चल्दै आउन सुरु गर्यो, र यो एकदमै डेन्जर हो, यो 21 नहुन सक्छ, कोही बेला हुन पनि सक्छ कोही बेला नहुन पनि सक्छ होइन, यो चाहिँ कतिखेर हुन्छ कस्तो अवस्थामा हुन्छ एकदम भन्न सक्ने अवस्था छैन, नहुन पनि सक्छ कोही बेला हुन पनि सक्छ होइन, कति समय लाग्छ त ठ्याक्कै मान्छेलाई आफ्नो व्यवहार परिवर्तन गर्न अथवा नयाँ व्यवहार सिक्नलाई कति समय लाग्न सक्छ, युनिभर्सिटी कलेज अफ लन्डन का हेल्थ साइकोलोजी रिसर्चर फिलिप्पा लेलीले केही समय अगाडि एउटा रिसर्च गर्नुभएको थियो, उहाँले चाहिँ यो रिसर्च केमा पब्लिस गर्नुभएको छ भन्दाखेरि युरोपियन जर्नल अफ सोसियल साइकोलोजीमा पब्लिस गर्नुभएको छ यो जर्नल, र उहाँको टिम निकै ठुलो टिमले यो अध्ययन गरेको थियो, यसमा 96 मानिसलाई 12 अध्ययनका क्रममा राखिएको थियो, 96 मान्छेमाथि अध्ययन गरिएको थियो र यो अध्ययन कति लामो समयसम्म चलेको थियो भन्दा 12 चलेको थियो, हरेक व्यक्तिलाई 96 हरेक व्यक्तिलाई चाहिँ एउटा नयाँ व्यवहार सुरु गर्न अनुरोध गरिएको थियो, नयाँ काम सुरु गर्न, र बाह्र हप्ता एकदम नयाँ काम गरिरहनु पर्ने, हरेक दिन त्यो होइन गर्नुपर्ने, र हरेक दिन कस्तो लाग्यो त्यो कामको बारेमा भनेर चाहिँ रिपोर्ट गर्नुपर्ने, र आफूलाई अप्ठ्यारो लाग्यो, सरल लाग्यो, हिजोको अन्त ठिकै लाग्यो, अथवा बानी परिसक्यो, अथवा कस्तो भयो, होइन हरेक दिन चाहिँ रिपोर्ट गर्नुपर्ने। मान्छेले धेरै आफ्नो आफ्नो छानेको थियो, जस्तै होइन बिहान दिउँसोको खानापछि लन्चपछि एक बोतल पानी पिउने, त्यो एउटा व्यवहार नयाँ सुरु गरेको थियो हरेक दिन, होइन अथवा कसैले चाहिँ बेलुकाको डिनरभन्दा अगाडि 15 मिनट अगाडि एकछिन कुद्ने, होइन 15 मिनट जति कुद्ने केही समय अगाडि, हो त्यस्तो नयाँ नयाँ व्यवहार, एक दुईवटा नयाँ नयाँ व्यवहारहरू सुरु गरेको थियो। र के भयो त भन्दाखेरि चाहिँ यो अध्ययनले के देखायो त भन्दाखेरि, मान्छेको व्यवहार परिवर्तन गर्न अथवा कुनै पनि नयाँ व्यवहार, कुनै पनि नयाँ काम तपाईँले सुरु गर्नु, काममालाई जोड्नुहुन्छ भने, नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने, नयाँ व्यवहार तपाईँमा, नयाँ शैली, नयाँ साइकोलोजी अथवा त्यो ल्याउन चाहनुहुन्छ भने, यो अध्ययनको अनुसार मानिसमा त्यस्तो नयाँ शैलीमा नयाँ कामको लागि युज हुन 18 दिनदेखि 254 दिनसम्म लाग्न सक्छ है, र एभरेजमा अधिकांश मानिसको हेर्दाखेरि 2 महिना र ठ्याक्कै भन्दाखेरि 66 दिन लाग्न सक्छ। तर यो हरेक व्यक्तिमा एउटै लागु हुन सक्ने अवस्था होइन। त्यो अध्ययनले पनि 12 हप्ताको त्यो अध्ययनले पनि के देखाएको छ, र अरू अध्ययन, अरू उहाँले गरेको अध्ययनले पनि के देखाएको छ भन्दाखेरि, मान्छेमा परिवर्तन ल्याउनको लागि 18 देखि 254 दिनसम्म लाग्न सक्छ। लगातार कुनै पनि काम गरिरहँदाखेरि दैनिक रूपमा एकपटक, कुनै पनि नयाँ काम दैनिक रूपमा एकपटक गर्नुपर्ने त्यो हेबिट राख्दाखेरि पनि, त्यो हेबिट नयाँ हेबिटसँग, नयाँ व्यवहारसँग युज हुनलाई, त्यो बानी पर्नलाई कम्तीमा 18 दिन र अत्यधिक मात्रामा 254 दिन लागेको थियो। र यसले के देखाउँछ भने 21 दिन होइन मान्छेमा परिवर्तन ल्याउने, 2 महिनादेखि 8 महिनासम्म हुनसक्छ, त्यो 1 वर्ष झन्डै पनि हुनसक्छ, होइन कुनै कुनै अवस्थामा ठ्याक्कै 254 दिन पनि नहोला, कतिपय अवस्थामा कुनै कोही व्यक्तिहरूमा भने 50 दिनमा हुनसक्ला, कोही बेला 500 दिन पनि हुनसक्ला है। र यो चाहिँ मान्छेको भन्न व्यवहार साइकोलोजीमा फरक पर्छ, र यसले कसरी असर गर्छ मान्छेमा, मान्छेको मानसिकतामा कसरी असर गर्छ, त्यो मानसिक रूपमा असर गर्ने क्षमता कतिको छ, नयाँ परिवर्तन, मेरो व्यवहारमा नयाँ परिवर्तन भयो भने त्यसलाई स्वीकार्न सक्ने क्षमता मान्छेमा कतिको छ, त्यसले पनि मान्छे त्यो परिवर्तनलाई असर अथवा भन्न इफेक्ट गर्न सक्छ, ढिलो हुन्छ कि छिटो हुनसक्छ। अब 21 दिनमा परिवर्तन हुनसक्छ, त्यो 10 वर्ष पनि लाग्न सक्छ कोही बेला नयाँ परिवर्तन आउनलाई, त्यसलाई अथवा मान्य हुनलाई। र के गर्नुहोस् भन्दा, नयाँ परिवर्तन तपाईँलाई नयाँ परिवर्तन चाहनुहुन्छ अथवा नयाँ व्यवहार आफूमा सुधार्न अथवा व्यवहार ल्याउन चाहनुहुन्छ भने तपाईँले गर्न सक्ने 3 उपाय के हो त भन्दाखेरि, तपाईँ 1-2 हप्तामा म नयाँ व्यवहार म सिर्जना गर्छु ममा, अथवा कुनै पनि काम म 21 दिनमा सक्छु, अथवा म कुनै पनि कामलाई 21 दिनभित्र म युज टु बनाउँछु, त्यति छोटो समयमा प्रयास नगर्नुहोस्। कुनै पनि काम गर्दाखेरि लामो समय राख्नुहोस्, छोटो समयमा म सिद्ध्याउँछु भनेर तपाईँ लाग्न थाल्नुभयो अथवा नयाँ आफूमा व्यवहार परिवर्तन गर्न चाहनुभयो र छोटो समयमा व्यवहार परिवर्तन गरिहाल्छु भन्न चाहनुभयो भने त्यो तपाईँ सक्नुहुन्न। त्यसैले तपाईँ लामो समयसम्म राख्नुपर्छ, त्यो 21 दिन नहुन पनि सक्छ, 21 दिन हुन पनि सक्छ, 18 दिनमै हुनसक्छ, र 10 वर्ष पनि हुनसक्छ। त्यो समय सीमा नतोक्नुहोस् तपाईँले कति समयसम्ममा आफूले व्यवहार परिवर्तन गर्ने। दोस्रो हो, तपाईँ व्यवहार, नयाँ व्यवहार तपाईँमा आफूमा लागू गर्न चाहनुहुन्छ, नयाँ व्यवहार सुरु गर्न चाहनुहुन्छ भने तपाईँ पर्फेक्ट हुन नखोज्नुहोस्। कुनै पनि काम गर्दा पर्फेक्ट हुन खोज्यो भने त्यो हुन नहुन सक्छ, एउटा दुईवटा मिस्टेक हुन्छ है, गरिएको मिस्टेकले चाहिँ कालान्तरमा त्यसले भन्न राम्रो व्यवहार गर्नलाई सहयोग पुग्न सक्छ। र फेल भइन्छ, फेलको लागि तयार हुनुहोस्, मिस्टेक हुन्छ, मिस्टेक पनि मिस्टेक गर्न आफैले आफूलाई मिस्टेक गर्न पर्मिसन दिनुहोस्, त्यो व्यवहार हुनसक्छ। र मिस्टेक भयो भने त्यसलाई कसरी सुधार्ने, तुरन्त सुधारको लागि पनि प्रयास गर्नुहोस्, मिस्टेक हुन दिनुहोस् तर सुधार्ने प्रयास पनि गर्नुहोस्। फेल हुन्छ, फेलको लागि तयार भएर बस्नुहोस्। है यसले गर्दा तपाईँलाई व्यवहार परिवर्तन गर्न 21 दिन मात्र होइन समय लाग्छ, 50 दिन लागोस् 21 दिन लागोस् 500 दिन लागोस्, तपाईँ दत्तचित्त गएर लाग्नुभयो र त्यसमा भन्न दैनिक रूपमा केही समय दिएर त्यसमा लागि गर्नुभयो भने तपाईँले आफ्नो व्यवहार परिवर्तन गर्न सक्नुहुनेछ। हामीले गएको हप्ता तपाईँलाई प्रोडक्टिभ व्यक्तिले के गर्छन् भन्ने बारेमा केही टिप्पणीहरू हामीले यहाँ राखेका थियौँ लोकसफल र मैले, त्यही प्रोडक्टिभ मान्छेका व्यवहारहरू कस्ता हुन्छन् भन्ने कुरो तपाईँले फेरि पनि हामीले अनलाइन सुन्नुभयो पछाडि भने, र आजको यो व्यवहार परिवर्तनको तपाईँको फर्मुला तपाईँलाई हामीले दिएको मैले दिएको फर्मुला लागू गर्न प्रयास गर्नुभयो भने ती प्रोडक्टिभ एक्सन र यो प्रोडक्टिभ प्रोसेस तपाईँ दुइटालाई कम्बाइन गर्न सक्नुभयो भने तपाईँले आफूमा नयाँ परिवर्तन भएको पाउनुहुन्छ, नयाँ कुनै पनि भन्न सुरुवात भएको, नयाँ कामको सुरुवात थदोस् अथवा नयाँ जीवनको सुरुवात भन्नुहोस् अथवा नयाँ मानसिकताको सुरुवात भन्नुहोस्, यो सबै नयाँ सुरुवातको एउटा भेउ एउटा साइकोलोजी तपाईँभित्र जागृत हुन सक्छ भन्ने अपेक्षा यो संसार टिमले गरेको छ। अब यो यो व्यवहार परिवर्तनको यो लामो गन्थनपछि तपाईँलाई म फेरि म्युजिकबाट मनोरञ्जन दिने प्रयास गर्दैछु। त्योभन्दा अगाडि म एउटा छोटो सूचना भनिहाल्छु, आगामी अगस्त 24 तारिक को दिन भुटानी समुदायले तिजको विशेष कार्यक्रम राखेको छ, सल्सबरीको प्राइमेरी स्कुलमा यो कार्यक्रम हुने गरे हुने हामीले जानकारी पाएका छौँ। 24 तारिक आइतबार परेको छ यो, र आइतबारको दिन 24 तारिक तपाईँ जहाँ भए पनि तिजको कार्यक्रमको लागि तयार हुनुलाई, खास गरी दिदीबहिनीहरूलाई महिला दिदीबहिनीहरूलाई विशेष निमन्त्रणा, तपाईँले 24 तारिकको लागि चाहिँ कुनै पनि बुकिङ नगर्नु होला, तपाईँका लागि 30 विशेष कार्यक्रम रहेको छ सल्सबरीको प्राइमेरी स्कुलमा, जहाँ अधिकांश मात्रामा भुटानी शरणार्थीहरू भुटानी हामी साउथ अस्ट्रेलियामा बस्ने भुटानीहरूले कार्यक्रम गर्ने गर्छौँ, तपाईँलाई त्यो भेन्यू पक्का पनि थाहा हुनुपर्छ। अब चाहिँ अर्को गीतको पालो भएको छ, म अर्को गीत तपाईँलाई सुनाउँदैछु। अबको अर्को गीत रहेको छ यो किशन मगरको माया लाएर पनि।
माया लाएर पनि लाको छैन तिमले भन्यौ नि, कसम खाएर पनि खाको छैन तिमले भन्यौ नि, माया लाएर पनि लाको छैन तिमले भन्यौ नि, कसम खाएर पनि खाको छैन तिमले भन्यौ नि, खुसी हो तिम्रो जीवन सफलताले चुमोस् तिम्रो कदम, सुखी हो तिम्रो जीवन सफलताले चुमोस् तिम्रो कदम, धोका दिएर पनि दिएको छैन तिमले भन्यौ नि, नाता तोडेर पनि तोड्या छैन तिमले भन्यौ नि, गल्ती तिम्रो बदनाम मेरो विश्वास मेरो घात भो तिम्रो, गल्ती तिम्रो बदनाम मेरो विश्वास मेरो घात भो तिम्रो, घात गरेर पनि गरे छैन तिमले भन्यौ नि, नाता तोडेर पनि तोडे छैन तिमले भन्यौ नि, माया लाएर पनि लाको छैन तिमले भन्यौ नि कसम खाएर पनि खाको छैन तिमले भन्यौ नि तिम्रो दुख मेरो हार मेरो जित भो तिम्रो सुख तिम्रो दुख मेरो हार मेरो जित भो तिम्रो खेल जितेर पनि जिते छैन तिमले भन्यौ नि दुख दिएर पनि दिएको छैन तिमले भन्यौ नि माया लाएर पनि लाको छैन तिमले भन्यौ नि कसम खाएर पनि खाको छैन तिमले भन्यौ नि खुसी हो तिम्रो जीवन सफलताले छुमोस् तिम्रो कदम धोका दिएर पनि दिएको छैन तिमले भन्यौ नि नाता तोडेर पनि तोड्या छैन तिमले भन्यौ नि
माया लाएर पनि यो किसन मगरको निकै मिठो गीत तपाईँलाई सुनाए भर्खरै मात्र बजारमा आएको गीत हो यो अलिकति के भन्नु यो टेक्निकल भन्नु भोइस पनि मिक्सिङ गरिएको किसन मगरको यो गीत सुनाए तपाईँलाई मैले अरू धेरै भन्ने कार्यक्रम भन्नु यहाँ विशेष सामग्रीहरू लिएर आएको थिएँ भुटानको जलस्रोत सम्बन्धी गत हप्ता पनि होइन भन्ने प्रयास गरेको थिएँ त्यो पनि सकिनँ आज पनि मैले त्यसलाई समेट्न सकिनँ भने आज तपाईँलाई मैले उल्लेख गरेको सुरुमा उल्लेख गरेको यो सपिङ ट्रलीको इतिहासको बारेमा पनि भन्ने समय करिब करिब सिद्धिएको छ मैले आज पनि उल्लेख गर्न सकिनँ यहाँनिर यो सामग्री आगामी दिनहरूमा हामी यो संसार कार्यक्रम मार्फतबाट तपाईँलाई पस्कने प्रयास गर्नेछौँ आज जाने बेलामा एउटा विशेष शुभकामना दिएर जाँदैछु म आज जनै पूर्णिमा आज करिब सक्यो हुन त सकिसकेको छ र पनि सकिने बेला साँझ पख भए पनि तपाईँलाई जनै पूर्णिमाको शुभकामना र भोलि गाई जात्रा चल्दैछ गाई जात्रै रमाइलोहरू लिनु होला हुन त अब अस्ट्रेलिया बसेर अथवा पुनर्वास अन्तर्गत विभिन्न अरू बाहिर मुलुक गएर गाई जात्रा त नचल्ला त्यो नेपाली कला संस्कृति हो तर पनि गाई जात्रै माहौल नेपालमा अहिले निकै चलेको छ तपाईँ युट्युब मार्फतबाट भए पनि गाई जात्रैहरू निकै रमाइरहनु भएको होला गाई जात्राको पनि शुभकामना तपाईँलाई र जनै पूर्णिमाको विशेष शुभकामना तपाईँलाई रक्षाबन्धन आज बहिनीहरूले दाजुभाइ दिदीबहिनीले दाजुभाइको भन्नु दीर्घायुको कामना गर्ने रक्षाबन्धन बाँधेर भने ज्वाइँहरूले ससुराली गएर डोरो बाँधिने दिन ज्वाइँहरू तपाईँहरू जानुभयो होला म चाहिँ गइनँ होइन अलि टाढा पर ससुराली त्यही भएर जान भ्याइनँ तपाईँहरू जानुभयो होला सायद बहिनीहरूले पनि दाजुभाइ दिदीबहिनीहरूलाई सरी दाजुभाइहरूलाई दिदीबहिनीले दाजुभाइहरूलाई राखी बाँधिनु भयो होला राखी चाहिँ खास गरी नेपाली संस्कृति चाहिँ होइन यो भारतीय संस्कृति हो भारतीय पनि मध्य भारतबाट सुरु भएको संस्कृति नेपालतिर अलिकति चलन चल्तीमा आएको छ भुटानी समुदायमा त यो भर्खर मात्रै छुन लागेको हो खासै राखी भन्ने चलन चल्ती दुई तिन वर्षसम्म अगाडिसम्म पनि भुटानीहरूले सुनेका थिएनन् तर पनि राखी अलि चलन चल्तीमा आउन थालेको छ र राखी र जनै पूर्णिमाको धेरै शुभकामना तपाईँलाई जान जाँदै अब अन्तिममा जाने बेलामा तपाईँलाई म एउटा तिजको गीत सुनाएर छोडेर जाँदैछु तिज पनि आउन लागेको छ तपाईँलाई तिजको रमझमले रमझम सुरु गर्न लागिरहेको छु म जाने बेलामा कसको स्वरमा छ यो गीत भन्दाखेरि शोभा त्रिपाठीको स्वरमा आमाले दिएको शोभा त्रिपाठी नेपाली भन्न लोकगायिका निकै चर्चित लोकगायिकाको स्वरमा आमाले दिएको भन्ने यो गीत तपाईँलाई छोडेर जानेछु अर्को हप्ता आइतबार 5:30 बजे रेडियो सेटमा तपाईँलाई भेट्न युवा संसारका अर्को एपिसोड लिएर साथीहरू अथवा म आफै पनि आउनेछु तबसम्मको लागि मलाई बिदा दिनुहोस् नमस्कार